تفسير دیکھیں گے آیت نمبر 59 سے. وَلَا يَحْسَبَنَّ الَّذِينَ كَفَرُوا سَبَقُوا إِنَّهُمْ لَا يُعْجِزُونَ. اور نہ یہ سمجھیں کافر لوگ کہ وہ بھاگ نکلے, وہ ہرگز تھکا نہ سکیں گے ہم کو. بہت دو ٹوک انداز ہے. پچھلی آیتوں میں چونکہ غزوہ بدر کا تذکرہ تھا اور غزوہ بدر کے موقع پہ کفار اپنی پوری تیاری کے ساتھ آئے, اس کے مقابلے میں مسلمان تھوڑے تھے, اور بظاہر دیکھنے سے ایسے لگتا تھا کہ مسلمان ہار جائیں گے اور کافروں کو ان کی تیاریاں فائدہ دیں گی, تو اللہ تعالیٰ ایسے لوگوں کو, ایسی سوچ رکھنے والوں کو قیامت تک کے لیے یہ وارننگ دیتے ہیں کہ آپ ہمیں تھکا نہیں سکتے, آپ کو اتنی بڑی طاقت نہیں بن گئے کہ آپ مسلمانوں کو نیست و نابود کر دیں, کیونکہ اگر دنیا میں کوئی سپر پاور ہے تو اس سے بڑی پاور, سپریم پاور اللہ کی ہے. انہم لا یعجزون, وہ ہمیں عاجز نہیں کر سکتے. اور اللہ تعالیٰ نے اس بات کا عملی مظاہرہ تاریخ میں کئی بار کیا. نمرود مچھر سے مارا گیا, فرعون کو پانی میں ڈبویا گیا, شداد جو تھا وہ اپنے ہی گھوڑے کی ایڑ سے مارا گیا, ابو جہل کو اس کا تکبر لے کے ختم کر گیا. تو اللہ تعالیٰ سے اگر کل کے کافر نہیں بڑے تھے یا اللہ تعالیٰ کو عاجز نہ کر سکے, تو قیامت تک آنے والے کفار جو مسلمانوں کے خلاف ہوں یا مسلمانوں کی زندگیوں کے فیصلے کرنے والے ہوں کہ ان کو جینا ہے کہ ان کو مرنا ہے, ان کی چلاکیاں, ان کی تاریخیں, ان کے اسلحے, ان کی اکانومی, ان کی پالیسیز جتنی مرضی بڑھ جائیں, لیکن انہم لا یعجزون, وہ اللہ کو عاجز نہیں کر سکتے. جب اللہ پکڑنا چاہے ایک قدم پیچھے نہیں ہوں گے اور ایک قدم آگے نہیں. کچھ کو اللہ تعالیٰ دنیا میں پکڑ لیتا اور کچھ کو آخرت میں پکڑے گا, لیکن پکڑے جائیں گے. اور اگر کوئی نہیں پکڑا رہ جاتا, کسی کے اندر اگر کچھ ایسی یعنی آج پکڑ کی کوئی کیفیت نہیں ہے, تو غم نہ کرے, اس لیے کہ بھی اللہ تعالیٰ نے اس کو مزید موقع دیا ہوا ہے کہ کچھ اور کام کر لو تاکہ آخر میں پکڑوں گا. کفار کو وارننگ دینے کے بعد اب خطاب ہے ایمان والوں سے. بہت سوچ سمجھ دینے والی آیتیں ہیں. مجھے تو ایسے لگتا ہے کہ یہ جو آیتیں جو آج کل ہمارے سبق کا حصہ ہیں, اگر ان کو الگ سے پڑھ کر, لکھ کے, کہہ کے, ریکارڈ کر کے ایک امت ہونے کے ناطے مسلمانوں میں بانٹ دیا جائے تو بہت بڑی نیکی ہوگی. کیونکہ آج مسلمانوں کو کا مسئلہ یہ نہیں کہ وہ کر نہیں پا رہے کام, ان کو پتہ ہی نہیں کہ کریں کیا, کیا ٹھیک ہے کیا نہیں. اور اکثر ایسے سوالات اٹھتے رہتے ہیں کہ بھائی مسلمان ہتھیار بنا سکتے ہیں کہ نہیں, مسلمان اٹامک انرجی بن سکتے ہیں کہ نہیں. تو کہا کہ غم نہ کرو, کرو کیا, وَعِدُّ لَهُمْ مَسْتَطَعْتُمْ, اور تیار رکھو ان کے لیے. کن کو کہا جا رہا ہے؟ مسلمانوں کو. عیدو عددہ سے ہے, عین دال دال, اسی لفظ سے عدت کا لفظ ہے جو بیوہ یا متعلقہ عورت کی عدت کے لیے بولا جاتا ہے. اس میں بھی عین دال تار رول نہیں تھا, عین دال دال. عدد کہتے ہیں گننے کو, تعداد اردو میں بولتے ہیں, تو عدت گنی چنی عمر, مدت, کیونکہ دن گن رہی ہوتی ہیں نا عورتیں, ایک دن ہو گیا, دو دن ہو گیا, تو وہی چیز ادھر ہے. اور اسی سے لفظ عدتن تیاری کے لیے بھی آتا ہے, کیونکہ انسان جب کسی چیز کی تیاری کرتا ہے نا تو گن رہا ہوتا ہے. کہیں آپ جانا چاہیں سفر میں تو گنتے ہیں, اچھا دو جوڑے رکھ لوں کافی ہیں, اچھا ایک جوتا رکھ لوں ساتھ, اچھا یہ رکھ لیا, تو گنتی اور تیاری ساتھ ساتھ. کرو کیا, وعدو, اسی لیے لفظ عیدو میں لفظ تیاری کا بولا, لیکن معنی گننے کا بھی ہے, یعنی گن گن کے یہ کام کرو, چیک لسٹیں بناؤ, تھنگس ٹو ڈو رکھو, چیک آؤٹ کرو کہ یہ کر لیا یہ نہیں کیا. تمہاری پلاننگ ہونی چاہیے, اور اس لفظ میں پلاننگ بھی آ رہی ہے کہ وعدو لہم, خوب تیار رہو ان کے لیے, بکھرے بکھرے نہ پھرو کہ جب دشمن آئے تو پتہ چلے کہ کیا کرنا تھا پہلے کیا نہیں. اس ایک لفظ سے مسلمانوں کو آرگنائز ہونا بھی سکھایا جا رہا ہے کہ ہر بندے کو پتہ ہو کہ کب کہاں کیا کرنا ہے. کتنی تیاری کرو, مستطعتم, جتنی تمہاری طاقت ہے. بڑا خوبصورت لفظ ہے, استطاعت کی شرط لگا دی. بتایا کیا چلا کہ ضروری نہیں کہ اتنا ہی سامان تیار کرو جتنا دشمن کے پاس ہے, اور اتنا نہ ہو تو احساس کمتری کا شکار ہو جاؤ کہ ہائے ہمارے تو ریسورسز اتنے نہیں, ہمارے پاس تو F-16 نہیں, اور ہمارے پاس تو اٹامک انرجی نہیں, اور ہمارے پاس تو نائٹروجن بام نہیں. ڈونٹ وری, یہ نہیں کہا گیا کہ جتنا دشمن کے پاس ہے اتنا تو کرو یا اس سے چلادہ کرو، بلکہ مستطع تم، کیوں؟ اس لیے کہ اللہ تمہاری تیاری پہ تھوڑی فتح دے گا، وہ تو صرف تمہیں تمہاری استطاعت دیکھنا چاہتا ہے کہ تم نے کتنی استطاعت رکھی ہے اور کتنا کام کر سکتے ہو، وہ کرو، باقی اصل مدد تو پھر اللہ کی طرف سے ہے اور وہ دے دے گا جتنی ہوگی۔ کس قسم کی تیاری کرو، اب اس کی لسٹ ہے۔ نمبر ایک، من قوت، قوت کے ساتھ، خوب قوت رکھو۔ قوت کا لفظ اردو میں بھی بولتے ہیں، اللہ تعالیٰ کا نام القوی بھی، اس میں پھر تا جو ہے یہ مؤنث کی ہے، قوہ، اصل لفظ قوہ ہوتا ہے، ہاں؟ قوت کے ساتھ، قوت کیا ہے؟ اس کے بارے میں اللہ تعالیٰ کے نبی صلی اللہ علیہ وسلم نے قوت کی تفسیر کیا کی، جب لوگوں نے ان سے پوچھا تو آپ نے فرمایا کہ تیر، اس دور کی چیزیں جو تھی اسی کو استعمال کیا گیا، لیکن مراد کیا ہے؟ انرجی۔ قوت کس کو کہتے ہیں؟ انرجی کو۔ اب وہ انرجی اٹامک انرجی بھی ہو سکتی ہے، وہ انرجی جو ہے وہ نیوکلیئر انرجی بھی ہو سکتی ہے، اور سو آن، ہر اسلحہ مراد ہے اس سے، ہر دور میں جو بھی اپ ڈیٹڈ چیزیں ہوں گی، جو کچھ ہوگا اس میں سے کوئی بھی چیز ہوگی تو تم اس کو لے سکتے ہو، ٹھیک ہے؟ لیکن نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ الا ان القوت الرمی، کہ خبردار ہو قوت رمی ہے، یعنی تیر لگانا، اور یہ بات آپ نے تین بار کہی۔ چلیے، قوت کی بات ہو گئی، اور کیا ڈھونڈو؟ ومر ربات الخیل، اور بندھے ہوئے گھوڑے، گھوڑے باندھ کے رکھو اللہ کے راستے میں۔ ربات کا لفظ ہم پیچھے پڑھ چکے، کہاں پڑھ چکے آپ لوگ بتائیں گے؟ شاباش، چلیں ایک ہنٹ دے دیتی ہوں کہ کسی صورت کے آخر میں آیا تھا۔ شاباش، کیا لفظ تھا؟ رابطو، بالکل وہی لفظ ہے، راباتوئے، ربطا، ربات اسی سے ہے۔ مر ربات الخیل، ربات جو ہے مستری معنوں میں بھی استعمال ہوتا ہے اور مربوط کے معنوں میں بھی۔ پہلی صورت میں اس کا معنی کیا ہوگا؟ گھوڑے باندھنا، اور دوسری صورت میں مراد ہوگا بندھے ہوئے گھوڑے۔ مراد دونوں کا ایک سے ایک ہی ہے کہ گھوڑے باندھ کے رکھو۔ اس دور میں چونکہ جہاد گھوڑوں ہی پہ ہوتا تھا تو گھوڑے کو کہا، اور گھوڑے کی پالنے کی بہت ساری ہمیں حدیثیں بھی ملتی ہیں جو ہم کر چکے، کہاں؟ سورۃ آل عمران ہی میں کر چکے، ابتدائی آیتوں میں۔ زُجِّنَ لِلنَّاسِ حُبُّ الشَّهَوَاتِ مِنَ النِّسَاءِ، اور اس میں کیا تھا؟ وَالْخَيْلِ الْمُسَوَّمَةِ، گھوڑے نشان لگے ہوئے۔ کل کے گھوڑے تھے، آج کی کیا ہوں گی؟ گاڑیاں، ٹینکر، توپیں، راکٹ لانچر، شٹلز اسپیس میں بھیجنے والی، یعنی ہر وہ چیز جس کے اوپر، جس کو اللہ کے راستے میں استعمال کیا جائے۔ نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ گھوڑے کی پیشانی میں اللہ تعالیٰ نے برکت رکھ دی ہے، اور گھوڑا جو جہاد کے لیے استعمال کیا جاتا ہے، اس کی لید، اس کا کھانا پینا سب کل قیامت کے دن انسان کے نام اعمال میں آئے گا، اور گھوڑا پالنے کی یہ بہترین قسم ہے کہ جس کے اوپر اجر اللہ کے نبی نے بتا دیا۔ اور چونکہ دفاع اصل مقصد ہے تو کل گھوڑوں سے تھا تو آج کسی اور سے بھی ہو سکتا ہے چیز سے، حتیٰ کہ صرف اسی سے نہیں، بلکہ یہاں جو بات کر دی کہ ربات الخیلی، گھوڑے باندھ کر، ایک حدیث میں آتا ہے، صحیح ابو داؤد کی اور نسائی کی روایت ہے، دارمی میں بھی ہے، آپ نے فرمایا جاہد المشرکین، مشرکوں سے جہاد کرو، کیسے؟ باموالکم، اپنے مالوں کے ذریعے، یعنی مال لگاؤ اس راستے میں، اور کیا کرو؟ وانفسکم، اور اپنی جانوں سے بھی کرو۔ جان سے جہاد کیسے ہوتا ہے؟ میدان جنگ میں چلے گئے، لڑے، محنت کی، کوشش کی، لیکن کیا جہاد صرف اسی کے ساتھ ہے؟ نہیں۔ تیسری چیز آپ نے فرمائی وہ السینتکم، اور اپنی زبانوں سے بھی جہاد کرو۔ یہ کون سا جہاد ہوتا ہے؟ یہ امر بالمعروف اور نہی عن المنکر، نیکی کی بات کرنا، دین کی تعلیم، تدریس، اور اللہ تعالیٰ نے ہمیں اس کے اندر بھی جہاد کا اجر دے دیا، اور وہی بات کہ تلواریں تو بعد میں اٹھانے کی نوبت پڑتی ہے، پہلے قلم اٹھانے پڑتے ہیں۔ آج کے دور میں مسلمانوں کو ایک ایم دے دیا گیا کہ ہر ممکن طریقے سے کوشش کرو۔ اسی پرایت کو آپ اپنے اوپر بھی لے سکتے ہیں، گو کہ آگے ہم پھر اس کو جہاد کی ٹیکس میں کریں گے انشاءاللہ، کہ ہم سب اگر میدان جنگ میں نہیں جا سکتے تو ہم میں سے ہر ایک کو بھی تیاری کرنی چاہیے اللہ کے راستے کے کاموں کی، جتنی کر سکیں، زبان سے بول سکیں، مدد کر سکیں۔ پھر اس میں یہ گول نہیں ہونا چاہیے کہ ہمارے اسباب پورے ہو جائیں گے تو پھر کریں گے، پوری تیاری کریں۔ آپ پوری تیاری سے جاتے ہیں، کام نہیں ہو پاتا، کوئی بات نہیں، اللہ نے اجر لکھ لیا، आप बहुत कोशिश करके गए, तैयारी करके गए कि दूसरों को सिखाएंगे, लेकिन आपने उस तरह नहीं किया जैसे करना चाहिए था, तो लिहाजा इस पर एक अलग बात हो सकती है, लेकिन सिर्फ इशारतन यहाँ नोट कर लीजिए कि अल्लाह के रास्ते का जिहाद जुबान से भी होता है, और जुबान से करने के लिए सिर्फ लोग आपकी जुबान को नहीं देखते, पहले आपको भी देखते हैं, आपका हाल हुलिया, कहाँ जा रहे हैं, कैसे लोग हैं, रौनत के मारे हुए हैं, पढ़े लिखे लोग हैं, कम पढ़े लिखे हैं, कैसे बिल्कुल वैसे ही अंदाज से अख्तियार करें। अच्छे लोग हैं तो अच्छी तरह जाएं, अगर गरीब लोग हैं तो गरीब हुलिये में जाएं, ताकि आपके इल्म से पहले वो आपको कबूल कर लें, और अगर हमें कबूल नहीं करेंगे तो हमारी अच्छी बात को भी कबूल नहीं करेंगे। लेकिन हमने दीन को चंद खानों में समेट के रख दिया, और नतीजा क्या हुआ कि लोगों को फिर दीन बिल्कुल ही एक गरीब और मुफलिस दीन लगा। मस्त था, तुम जो है वो कर लो। चलिए, करना क्यों है ये सारा सामान? मैदान जंग के नाते से अगर देखें तो तुरहिबून बिही अदुवल्लाहि व अदुवकुम, तुम डराते हो इसके जरिए अल्लाह के दुश्मनों को और अपने दुश्मनों को। क्या पता चला कि असलहे का इस्तेमाल नहीं, असलहे का इजहार करो। जिस तरह मैदान जंग में जाके असलहा चलाने से दुश्मन पर रोब तारी होता है ना, इस तरह असलहे के इजहार से भी दुश्मन का दिल बैठने लगता है। इसलिए ये पसंदीदा है कि मुसलमान जो असलहा या जहाद की चीज़ें जमा करें फिर उसका मुजाहरा भी करें। अमूमन हमारे यहाँ 14 अगस्त को या 23 सितंबर को कुछ ना कुछ होता है, परेड होती है दुश्मन के सामने। अब वो दुश्मन को भी दिखता है ना, तो ये बहुत ज़रूरी है। और बाज़ दफ़ा तो हथियारों का जो मुजाहरा होता है ना, वो हथियारों के इस्तेमाल से इंसान को रोक लेता है। क्यों? कि दुश्मन को पता चल जाता है इनके पास भी हथियार है, इससे दुश्मन आपकी तरफ बढ़ता ही नहीं। बस अगर आप देखिए कि दुश्मन को ये यकीन ना हो कि आपके पास भी कोई हिफाजत की चीज़ें हैं, तो वो तो आपको आपके ऊपर आ देगा, फिर आप मरे बचे करें वो बात की बात है। तो लिहाजा यहाँ इजहार कहा गया। एक मौके पे एक सहाबी थे तो उन्होंने बड़ी रौनत वाली चाल चली, अकड़ के चले मैदान बदर ही के अंदर। जब वो ऐसा चले तो अल्लाह के नबी ने कहा कि अल्लाह को ये चाल बिल्कुल नहीं पसंद सिवाय मैदान जंग के, यानी ज़रा सीना खोल के छाती तान के अकड़ के दिखाओ काफरों को कि क्यों मरियल नहीं है। इसी तरह हथियार लगा के फिरना चलना ये पसंदीदा नहीं, सिवाय उसके कि जब दूसरों को डराए दे। तुरहिबून बिही अदुवल्लाहि व अदुवकुम, अब इसको फिर दावत और तबलीग के काम में ले लें तो इससे एक और चीज़ भी पता चलती है कि बास चीज़ें दीन के कामों में मुआविन होती हैं सीखने सिखाने में, लेकिन बास चीज़ें माहौल सेटअप वो भी इस तरह का प्रेस्टीजियस होना चाहिए कि जो लोग अभी उस दीन को कबूल नहीं कर पा रहे और उसके खिलाफ जुहाद ही करना चाह रहे हैं, उनको तो ये अपने रास्ते की एक रुकावट लगती है कि हमें क्यों ख्वाहिशों से रोका जा रहा है, तो उनका भी दिल दर डर है। यानी दीन की जगह जहां आप दीन सीखें या सिखाएं, उसका माहौल उसकी जगह इतनी साफ सुथरी, इतनी अपडेटेड, इतने खूबसूरत तरीके से आप वहां माहौल बनाएं कि जो शख्स अभी दुनिया के शहर में खोया हुआ है वो आके दीन के शहर में भी खो जाए। हमारा हाल क्या है कहने की ज़रूरत ही नहीं है। बाहर के मुल्कों में आते हैं फिर तो अल्हम्दुलिल्लाह हाल बेहतर हो जाता है, क्योंकि वहाँ तो हर चीज़ ही अच्छी दिखती है, लेकिन अमूमन हमारे अपने मुल्कों में दीन की जगहों पे क्या होता है? फटी हुई दरियाँ, स्टील की पीतल की प्लेटें, वो लोग जो अपने घर में शीशे के क्या क्रिस्टल के ग्लास में पानी पिए, आप उनको दर्स में ले जाते हैं बड़े शौक से कि आइए आज हमारी तकनील है और खाना भी खाएंगे, और खाना खाने के साथ ही ग्लास रख दिया स्टील का और उसके ऊपर भी चिकने हाथ लग गए हैं, वो नहीं डरेंगे आपके दीन से। इसलिए बस चीज़ें दीन का एक असर डालने के लिए, मरूबियत के लिए भी होनी चाहिए, और ये कोई बुरी बात नहीं। देखिए, नाम बुलंद करने की नीयत से करेंगे तो रिया होगी, अल्लाह का नाम बड़ा होगा तो नहीं होगी। कोई ऐसा बंदा जो बहुत पौश इलाके में रहता है, बेहतरीन किस्म की गाड़ी से निकलता है, जब दीन के इदारे के अंदर आ जाए ना तो एकदम उसका माहौल देख के उसका दिल बंद हो जाना चाहिए, और वाकई फिर लोगों के दिल बंद भी होते हैं। बाज़ के तो ये सोच के बंद होते हैं कि अच्छा जी ये क्या दीन के साथ भी ये कुछ होने लग गया, और बाज़ के दूसरी तरह बंद होने लग जाते हैं कि ये सब आता कहाँ से, ये कौन करता है, ये कैसे होता है, और बाज़ एक तीसरी तरह से भी बंद होने लगते हैं कि जी ये इतनी फजूल खर्चियाँ क्यों की। एक खातून थी तो दीन का काम करती हैं, तो उन्होंने शेयर की ये बात कि जब हमने कोर्स शुरू किया तो इंटरव्यूज़ थे, तो इंटरव्यू देने वाले ख़वातीन में से एक आई और उन्होंने बड़ी सख्त किस्म की हम पे तनकीद की। कहने लगी ये बताएं कि आप लोगों ने ये इतनी कीमती ट्रैश की बास्केटें इतनी कीमती क्यों ली हुई हैं, क्या सस्ती से नहीं गुजारा हो सकता, और कारपेट आपने इतना महंगा क्यों बिछाया हुआ है। कहती ये हमारे मुँह पर हमें कह के गई, तो फिर हमने उनकी तसल्ली की कि पहली बात है कि ये ट्रैश कैन हमने खुद नहीं खरीदे, जिन्होंने हमें ये जगह जो डोनेट की उन्होंने ये सारा सेटअप करके दिया, उनके घर में इससे भी ज़्यादा अच्छे ट्रैश कैन होंगे, तो अब क्या हम फेंक दें ये? और दूसरी बात है कि यहाँ सैकड़ों लोग दिन में आते जाते रहते हैं, प्लास्टिक की बास्केटें 2, 4, 10 दिन के अंदर टेढ़ी हो जाएंगी, फिर गंदी हो जाएंगी, सफाई सही नहीं होगी, तो फिर फेंकनी पड़ती है। और बाकी रहेगी कारपेट भी, कि जहाँ दिन में 200, 300, 400 लोग बार बार आएंगे तो कारपेट घिसेगा, क्या हो गया, हमने तो इसको डोनेशन से नहीं लिया। यानी बाज़ लोग फिर इस तरह के इम्तिहान भी लेते हैं, कोई बात नहीं लेने दे, लेकिन आप किसी के से कुछ नहीं ले रहे, किसी को कुछ नहीं सता रहे, कम अज़ कम दीन का माहौल अच्छा करें। हर बंदा जब भी कहीं भी दीन का काम करे, पहली नज़र से खुद अपने आप को उस क्लासरूम में डालते हुए इस नज़र से लाके देखें कि मेरी जगह कोई नया बंदा आए तो क्या हो। और मैं पूरे शौर से कहती हूँ अल्हम्दुलिल्लाह, आप लोगों के साथ इस जगह पे आते हुए मुझे हर दिन जब मैं अंदर आती हूँ तो मैं पहली दफ़ा से इस कमरे को, इस हॉल को देखती हूँ तो अपनी नज़र से नहीं देखती। मैं तो आपकी कई मजबूरियाँ जानती होंगी, मैं तो आपको कई जगह कह दूंगी कि इस ओके आपकी मजबूरी है, लेकिन मैं हमेशा जब आपके स्कूल में आती हूँ तो एक अजनबी की नज़र से आती हूँ। जूतियाँ बिखरी हुई हैं तो वो क्या सोचेगा, चीज़ें टेढ़ी हैं तो क्या सोचेगा, रिसेप्शन पे बेकार पेंसिलें पड़ी हैं तो क्या सोचेगा, टेढ़ी लाइनें, और शायद मैंने पीछे भी जिक्र किया था कि 90% मैं आके ही अंदर का डोर खुद बंद करती या करवाती हूँ कि जिसके अंदर टॉयलेट का डोर है ना। ये छोटी छोटी चीज़ें हैं, तुरहबू नबी, अल्लाह कह रहे हैं लोगों को डराओ, क्यों, कि उनको पता चले कि दीनदार भी कोई ऑर्गेनाइज लोग होते हैं। छोटी छोटी पेंसिलों को जोड़ दें तो वो इतनी खूबसूरत चीज़ें बन जाए, और इतने प्यारे इंसान बैठे हों तो वो खूबसूरत ना लगें, दरख्तों के पत्ते इतने प्यारे, पंखड़ियाँ लग जाएँ तो फूल बन जाए, तो दीन सीखने वाले क्यों डिसऑर्गेनाइज हों, उनके दुपट्टे और रंगों के, उनके स्कार्फ और तरह के, उनका बैठना और रंग का, उनकी लाइनें टेढ़ी मेढ़ी, लोग दीन से इम्प्रेस नहीं होंगे। इम्प्रेस करो, करना होता है, ये लाजिम है, ये इम्प्रेस करना भी अजर का सबब है, ताकि लोगों को पता चले कि हम दीन सीख के जब बाहर जाते हैं तो हम बहुत डिसेंट लोग बन जाते हैं। तुरहिबू नबी अदू अल्लाह व अदूवकुम, तुम डराते हो इसके जरिए अल्लाह के दुश्मनों को भी और अपनों को भी, अपने दुश्मन। अब यहाँ दो दुश्मनों की बात है, देखिए जो अल्लाह का दुश्मन होता है ना वो असल में अल्लाह वालों का भी दुश्मन होता है, लेकिन अल्लाह ताला ने या अदूवकुम अलग कह के क्या बता दिया कि बाज़, अब यहाँ चूँकि नबी सल्लम और सहाबा कराम को आप सामने रखेंगे ना, तो बाज़ दफ़ा किसी को अल्लाह के काम करने वाले से रात जाते का बैर हो जाता है, ज़ातियात पे आ जाते हैं लोग, इसलिए अदूवकुम अलग कह दिया कि चलो दीन दीन का काम करता देख के वो तुम्हें नहीं खुश हो रहा, वजह क्या है कि उसने कोई और दुश्मनी अपने दिल में पाली हुई है, और कुछ नहीं तो यही दुश्मनी होगी कि ये मेरे मसलक से क्यों नहीं, ये मेरे फिरके और मेरी जमात और मेरे गुरु से कोई नहीं, तो जिसको भी फिर जिसका भी ये मामला हो उसके साथ ऐसा मामला होगा। वाखरीन मिन दूनिहिम, और दूसरों को भी जो इनके सिवा हैं, वो कौन है, अब एक तो हो गया अदू अल्लाह, दूसरे हो गया अदूवकुम, और तीसरे हो गया आखरीन मिन दूनिहिम, ये कौन से, जो बाद की जंगों में मुसलमानों के सामने आने वाले थे, जैसे आज के दौर के मुशरिक, आज के दौर के दुश्मन। अल्लाह के नबी के दौर के सामने तो दो ही तरह के दुश्मन थे ना, जिनको अल्लाह के दीन से बैर था, वो कौन थे, मक्का वाले। मक्का वालों ने अल्लाह के नबी की दुश्मनी जो की थी वो पैगाम की वजह से की थी, मैसेज नहीं पसंद आया उनको दीन का, इतने खुदाओं को छोड़ के एक बना दें, बाप दादा के दीन को छोड़ के बना लें दूसरों का। लेकिन जब अल्लाह के नबी मदीना में आए तो मदीना के यहूद का मसला क्या था, पैगाम नहीं था, एक ही दीन था, कई बार रट चुके ना ये बातें, उनकी दुश्मनी नबी सल्लल्लाहु अलैहि वसल्लम से थी, सब ठीक है लेकिन हमारे गिरोह से नहीं, दोनों दुश्मनियों का रुख फर्क था। अल्लाह ने अदूवकुम में आप कह सकते हैं कि मुशरिकीन ने मक्का का तस्करा कर दिया, और अदूवकुम में, अदूवल्लाह में मुशरिकीन ने मक्का का तस्करा किया, और अदूवकुम में यहूद मदीना का तस्करा किया, और आखरीन मिन दूनिहिम में क़यामत तक के आने वाले उन तमाम मुशरिकीन का तस्करा कर दिया जो इस्लाम से राजाते का बैर लेंगे। इन सब को डराओ, जो जलता है फिर उसको खूब जलाओ, जो दुखता है फिर उसको दुखाओ, देखें झूठ नहीं बोलना, ढींगे नहीं मारनी, बतर और यान नास नहीं करना दीन में भी, लेकिन अगर किसी को खुशी नहीं होती दीन का कोई काम देख कर तो फिर ना हो, उसकी सजा ये है कि वो जलता ही रहे, वो कुड़ता ही रहे, कोई हसद के मारे किसी से खुश नहीं है तो फिर जले अपनी आग में, तुम क्यों फिक्र करते हो कि हाय अब तुम्हारे दुश्मन जल जाएंगे तुम्हें देखकर, ये होगा वो होगा, जो करते उसको करने दो। और ये हैं कौन से लोग, ला तालमूनहुम, तुम नहीं जानते इनको, ये छुपे हुए दुश्मन थे। देखिए اسلام کے بعد دشمن تو کھل کے سامنے آ جاتے ہیں، آج بھی اور کل بھی آپ کے مخالف کچھ ہوتے ہیں کھل کے سامنے آتے ہیں، لیکن کچھ کے ابھی اندر گندگی ہوتی ہے، دل کے اندر بدنیتی ہوتی ہے. نبی صلی اللہ علیہ وسلم نہیں جانتے تھے لیکن اللہ جانتا تھا. کچھ کہتے ہیں کہ بعض نے یہاں روم اور ایران کا نام لیا کہ ان کو اللہ کے نبی نہیں جانتے تھے، لیکن بات بالکل صاف ہے، مشرقین ہو، منافقین ہو، یہود ہو، کچھ کھلے ہوئے تھے، کچھ چھپے ہوئے تھے. کہا ان سب کے معاملے میں تم بے فکر ہو جاؤ، اللہ یعلمہم، اللہ تعالیٰ ان کو خوب جانتا ہے. وَمَا تُنْفِقُوا مِنْ شَيْءٍ فِي سَبِيلِ اللَّهِ، اور جو چیز تم اللہ کے راستے میں خرچ کرو گے، يُوَفَّ إِلَيْكُمْ، پورے کا پورا دے گا وہ تم کو. وَأَنْتُمْ لَا تُظْلَمُونَ، اور تم پہ ظلم نہ کیا جائے گا، بالکل بھی ظلم نہیں ہوگا. یعنی اپنے دشمنوں کی فکر مت کرو، کون میرا دشمن ہے، کون دوست ہے، کون دل میں بغض رکھتا ہے، کون کینہ رکھتا ہے، تم تو یہ فکر کرو کہ میں اللہ کے راستے میں قبول کر لیا جاؤں. وَمَا تُنْفِقُوا، کیونکہ جہاں اللہ کے دین کی بات آتی ہے وہاں مال کی بات آتی ہے. دنیا میں کوئی گھر اگر مال کے بغیر نہیں چلتا تو اللہ کا دین بھی نہیں چلتا، کوئی جہاد مال کے بغیر ہوتا نہیں، اسلحہ کہاں سے آئے گا اگر پیسے نہیں ہوں گے، ہتھیار کہاں سے خریدیں گے اگر پیسے نہ ہوں گے. تو بالکل اسی طرح دین کے کاموں کے لیے اگر کمپیوٹرز نہیں ہوں گے، اگر دین کے کاموں کے لیے جگہ نہیں ہوگی تو کیسے کام ہوگا دین کا؟ کوالٹی خراب ہوگی، کوالٹی خراب ہوگی، ڈس آرگنائزنگ ہوگی. پھر دین کی طرف آنے والے کہیں گے کہ ہم نہیں جا سکتے، وہاں تو بڑی ڈس آرگنائزیشن ہے. وجہ کیا کہ وہاں اے سی کی ضرورت ہی اے سی نہیں ہے، وہاں ہیٹ کی ضرورت ہی ہیٹر نہیں. تو بعض دفعہ نامکمل انتظامات جو ہوتے ہیں نا وہ آنے والوں کو روک لیتے ہیں. بعض دفعہ جو لوگ وہاں بیٹھے ہوتے ہیں نا ان کے لیے لگتا ہے کہ ضرورت کی چیز کافی ہے، اور ایک ظاہری چھوٹی سوچ کیا ہوتی ہے کہ بس ٹھیک ہے، بہت اچھی طرح ہو گیا سیٹ اپ، کوئی نہیں گرمی لگ رہی، خیر ہے، کوئی اتنی ٹھنڈ نہیں لگ رہی. لیکن ایک اچھا لیڈر کون ہوتا ہے کہ جس کی نظر مستقبل پہ ہوتی ہے، وہ صرف انہی چند لوگوں کو نہیں سوچ رہا ہوتا جو وہاں آ کے اپنی جگہ لے کے بیٹھ گئے. اگلی کرسیوں پہ کوئی بیٹھتا کہتا ہے بہت کھلی جگہ تھی، لیکن کسی ہال کے آخر میں جو جوتوں کے پاس لوگ بیٹھے ہوتے ہیں ان سے پوچھیں، کہیں گے بہت گھٹن تھی، بہت اگلوں کو گھٹن لگے گی، پچھلوں کو ٹھنڈا لگے گا، فرق ہے نا. تو اللہ تعالیٰ کہہ رہے ہیں کہ تم دونوں چیزوں کو ساتھ لو، اور اللہ کے راستے میں اگر اللہ کا نبی آج تمہیں میدان جنگ کی طرف بلا رہا ہے تو تم اپنے آپ کو بچا کے نہ رکھو، شکر کرو کہ اس کے ذریعے سے تمہیں بھی نیکی کا موقع مل گیا. دیکھیے سوچ کا صرف فرق ہوتا ہے. کچھ لوگ ہوتے ہیں وہ یہ سوچ کے خوش ہو جاتے ہیں کہ شکر ہے اللہ کا کہ اس نے ہمیں موقع دیا، کوئی آیا اس نے ہمیں جمع کیا، ہم اسلام کے راستے میں نکلے. اب آج ہم عورتیں جہاد تو نہیں کر سکتی نا، لیکن کوئی بھی صورت ہو سکتی ہے نا اس کی، تو کچھ تو خوش ہوں گے، ان کو تو کہا کہ تم تو خوشیاں مناؤ، اور کچھ کہیں گے مشکل پڑ گئی، کیا ہو گیا مسلمانوں کو، ایسا ہو گیا. تو اللہ کہہ رہے ہیں کہ تم اپنی فکر کرو. وَمَا تُنْفِقُوا، جو بھی، پھر یہاں ماں کے لفظ پہ غور کر لیجیے، چھوٹی سے بھی چھوٹی چیز، اللہ کو پتہ ہے کس کے پاس کیا ہے، اس کی کیا قوت ہے. جو بھی کرو گے فِي سَبِيلِ اللَّهِ يُوَفَّ إِلَيْكُمْ، پورے کا پورا وہ تمہیں دے گا. وَأَنْتُمْ لَا تُظْلَمُونَ، ایسا لگتا ہے کہ دل کھل جاتا ہے نا اس آیت کو پڑھنے کے بعد اور سننے کے بعد، کہ تم پہ کوئی ظلم نہیں ہوگا. پیچھے بھی دیکھیں جہاں جہاد کی بات آئی تھی ساتھ اس بیل مال کی بات آئی، یہاں دوبارہ آ گئی. اب یہاں تک جنرل باتیں بتا کر اللہ سبحانہ تعالیٰ آگے پھر فرماتے، وَإِن جَنَحُوا لِلسِّلْمِ، اور اگر کفار مائل ہوں صلح کی طرف. جنح کا لفظ جیم نون ہا سے، جناح گناہ کو کہتے ہیں، اور جنح پر کو کہتے ہیں، ویدر کو، ویدر جو پر ہوتے ہیں نا، فیدر سوری، پرندوں کے پر چھپتا ہے، پرندہ جب اڑتا ہے تو چھپتا ہے. تو جنح میں جھکنے کا معنی ہے، یعنی مائل ہونے کا، انکلائن کے معنوں میں، تھوڑی سی خواہش ہے، کوشش ہے. کس کی؟ صلح کی. تو کیا کرو؟ فجنح لہا، تم بھی مائل ہو جاؤ ان کی طرف. سبحان اللہ، دشمن آ گیا سامنے لیکن لگ رہا ہے صلح کرنا چاہتا ہے، مسلمان ہونا چاہتا ہے، کہتا ہے ذرا مجھے تھوڑا سا بتاؤ اسلام کیا ہوتا ہے. اب اس وقت رسک تو بہت بڑا ہے کہ کہیں سی آئی ڈی نہ کرنے آ گیا ہو، کہیں یہ اسلام کو نقصان نہ دے دے، کوئی اس طرح کی بات نہ کر دے. لیکن اللہ کہہ رہے ہیں کہ ایک بندے کو اسلام کی طرف لانا اس سے وہ اتنا بڑا کام ہے کہ تم اس کے لیے رسک لے لو. کوئی بات نہیں، یہ سپاہی بن کے آ گیا، کوئی کسی جگہ آتا ہے ونی مسلم لگتا ہے، کوئی دیکھنے میں نان مسلم لگتا ہے، لیکن کہتا ہے کہ مجھے इस्लाम सीखना है। अब लोग शक करते हैं, ये कोई स्पाई तो नहीं, ये खबरें तो नहीं यहाँ की दे रहा। कहा कर लो कबूल, नो प्रॉब्लम, ले लो रिस्क, वतवक्कल अल्लाह, अल्लाह पे तवक्कुल करो, लेकिन उसके ऊपर रास्ते ना बंद करो। आज कितने ही मुसलमानों ने कितने लोगों पे दीन के रास्ते बंद कर दिए सिर्फ इस सोच के साथ कि नहीं फिर नॉन मुस्लिम सोचेंगे कि हम दावा का काम कर रहे हैं, नॉन मुस्लिम सोचेंगे कि हम इस्लाम को प्रमोट कर रहे हैं। तो कर रहे हैं हम प्रमोट, क्या हुआ, हम किसी दूसरे को बुरा तो नहीं कह रहे। तो यहाँ भी काबिले गौर नुकता है, अपनी जगहों को इस्लाम वालों के लिए, इस्लाम की तरफ आने वालों के लिए बंद नहीं करना चाहिए, ये सोच के कि कहीं हमारा नाम लिस्टों में ना आ जाए कि हम इस्लाम के लिए काम करते हैं। बिल्कुल करते हैं, अगर आप वाकई इस्लाम के लिए करते हैं तो करें, और नतायज व तवक्कल अल्लाह। किसी को छेड़े ना, किसी को बुरा ना बोलें, कोई गलत लफ्ज़ ना बोलें, किसी के बुत पे कोई चोट ना मारे, लेकिन अच्छे तरीके से, अल्लाह तो सबका अल्लाह, उसकी दावत देते रहिए। इन्नहु हुवस्समीउल अलीम, और बेशक वो सब कुछ सुनने वाला और जानने वाला है। अब देखिए ये जो लफ्ज़ है ना, इसके अंदर लिस सलमी फजनह लहा सलमी, सलम जो है ना इसको सीन के ज़बर से भी पढ़ते हैं और सीन की जेर से भी पढ़ते हैं, दोनों का मानी सुलह बनता है। तो यहाँ सलम सुलम सुलह, कैसे, जैसे सरेंडर करने के मानों में, यानी वो झुक गए, क्योंकि आप सोचेंगे सलम तो कुछ और है, तो यहाँ इस्लाम नहीं है, सुलह है, क्योंकि सलम इस्लाम क्या है, अपने आप को अल्लाह के आगे डाल देना। तो यहाँ भी वही बात कर दी कि अगर ये इस तरह से करें तो तुम भी इनकी तरफ झुको, इनकी मदद करो, इनको मौका दो, सीखें, आएं, देखें। 4 महीने की मोहलत दी गई थी कुफारे मक्का को, सूरह तौबा की बिल्कुल पहली आयतों में हम पढ़ेंगे। हाँ, यहाँ एक शर्त है, इन जनहु, ये बहुत खूबसूरत बात है, कैद लगा दी। सुलह उसी वक्त हो सकती है जब कुफार भी सुलह की तरफ मायल हों, ख्वाहिश जाहिर करें, क्योंकि अगर उनकी सुलह की ख्वाहिश के बगैर ही मुसलमानों ने गिव अप कर दिया, वो तो कमज़ोरी होगी। बस जंग हो रही है और मुसलमान खुद ही कहें नहीं प्लीज़ सुलह कर लो, सुलह कर लो, ये तो कमज़ोरी होगी। नहीं, अगर वो सुलह करना चाहते हैं कि नहीं हम मुसलमान होना चाहते हैं, समझना चाहते हैं, कोई हर्ज की बात नहीं। और फिर अगर कोई बात ऐसी हो जाए जिसमें कमी बेशी हो जाए तो अल्लाह ताला पे तवक्कुल करो, और आंखें खोल के रखो कि कौन किस नीयत से आता है, क्या सोचता है, इस्लाम के बारे में क्या बातें करता है, लेकिन खाम खा बदगुमान भी ना हो जाओ। चलिए आगे क्या हुआ, वही यूरीदू, और अगर वो इरादा करें, कौन, वही जिनकी सुलह की दावत को कबूल कर लिया गया। किस बात का इरादा, अई यखदऊ का, कि वो धोखा दें आपको। जी ये यखदऊ का लफ्ज़ पहले कहाँ पड़ा है, يُخَادِعُونَ اللَّهَ وَالَّذِينَ آمَنُوا وَمَا يَخْدَعُونَ إِلَّا أَنفُسَهُمْ। चलिए इसका क्या बताया था आपको, वो बताएं किसको याद है, खुदा या खदा किसको कहते हैं, वो तो है, तर्जमा तो उसका यही है, कपड़े को मोड़ना। अब यहाँ मेरे से कुछ चाय गिर जाए, कुछ चाय इंक लग जाए, तो मैं इसको टेबल क्लॉथ का कवर लूँ और इसको यहाँ से लेके मोड़ दूँ तो आपको दूर से वो दिखेगा नहीं, ये खुदा होता है। यानी खुदा क्या होता है, असल चीज़ को ऐसे ट्विस्ट कर देना। तो अगर ये धोखा देने की कोशिश करें, फ़इन्ना हस्बकल्लाह, तो बेशक आपको अल्लाह काफ़ी है, डोंट वरी, कुछ भी नहीं होता। इस सूरत में आपको ये हस्बो का लफ्ज़ भी बहुत दफ़ा मिलेगा, हस्बी अल्लाह, बल्कि आखिरी आयतों में भी आएगा। तो कहा कि फिर अल्लाह आपको काफ़ी है, क्योंकि हुवल्लज़ी अय्यदक बिनसरिही, वो ज़ात है जिसने आपकी ताईद की अपनी मदद के साथ, वबिलमुमिनीन, और मोमिनों की एक जमात के साथ। यानी सारी वो पिछली बात ही चल रही है कि अगर थोड़ा बहुत इसमें अंदेशा भी है, ख़तरा है कि धोखा देंगे, तो फिक्र ना करें, अल्लाह आपकी मदद करेगा। वल्लाहु यासिमुक मिनन नास का वादा अल्लाह ने आपसे किया है, तो रिस्क लेके इनको मौका दीजिए और इसके साथ फिर आप इनके लिए रास्ते खोल दें। अगर आज भी मुसलमान इतने रिलैक्सिंग हो जाए इन चीज़ों में, तो यकीन करें कि बहुत सारे लोगों को दीन की बात समझ आ सकती है। लेकिन अफसोस की बात क्या है कि होता क्या है कि जब कभी भी कोई ऐसा मामला आता है, कोई ऐसे हालात आते हैं कि जिस वक्त किसी को हम इस्लाम की तबलीग भी कर सकें, तो उस वक्त हम खुद डर चुके होते हैं। बस माँ बाप बच्चों को नहीं पसंद करते कि वो दीन की बात करें। तो यहाँ खुलासा कलाम बस यही जहन में रख लीजिए कि मुसलमानों का हाल, खुलिया, उनका अखलाक, उनका किरदार, जंग हो के अमन हो, ऐसा होना चाहिए कि अगर कोई इस्लाम की तरफ मायल हो रहा है तो खुशी से आ जाए। हमारे दरवाजे किसी पे बंद नहीं होने चाहिए, कि कोई फलां है तो फलां है। कभी कभी लोग दर्श रखते हैं, फिर पूछते हैं कानों में, हमारी एक दोस्त हिंदू है, क्या हम उसको बुला लें? कोई फलां है, कोई शिया है, कोई सुन्नी है, कोई वहाबी है। मैं कहती हूँ सबको बुलाएं, कोई हरज नहीं है, कोई बुरी बात नहीं है। दरसों में कभी कोई ऐसी बात नहीं होती कि जिस पे कोई इख्तलाफ करेगा, ये तो जनरल सी बातें होती हैं। और अल्हम्दुलिल्लाह कभी कोई आता है तो दिल खुल जाता है। तो अल्लाह ताला नबी सल्लम को अब एक नेमत का एहसास दिला रहे हैं, और वो क्या, वह अल्लफ बैन कुलूबिहिम, और उसी ने उल्फत पैदा कर दी उनके दिलों में, दिल जोड़ दिए उसी ने उनके, किनके, सहाबाए कराम के। ए नबी, आप क्यों फिक्र करते हैं कि अल्लाह इन दुश्मनों के दिल में आपकी मोहब्बत नहीं डालेगा? अल्लाह ने तो आपके साथियों के दिलों में आपके लिए इतनी मोहब्बत डाल दी। लौ अनफक्त मा फिल अर्दी जमीया, अगर आप खर्च कर देते जो कुछ भी जमीन में है सारे का सारा, मा अल्लफ्त बैन कुलूबिहिम, तो नहीं उल्फत पैदा कर सकते थे आप उनके दिलों में, क्योंकि मोहब्बतों की चाबियां अल्लाह के हाथ में है। इसलिए कि अलवदूद उसका नाम है, मोहब्बत किसी के दिल में किसी की हो, ये किसी को जेवर देने से नहीं मिलती, किसी को कड़े पहनाने से नहीं मिलती, ये किसी की दावतें करने से नहीं मिलती। मोहब्बत तो सरासर अल्लाह के हाथ में, जिसको देता है, जैसे देना चाहता है वो देता है, ये अल्लाह की वजह से होती है। सहाबे कराम अल्लाह के नबी से बे इंतहा मोहब्बत करते थे, वजू करते तो पानी को नीचे ना गिरने देते, आपका पसीना जमा कर करके उसको खुशबू के तौर पे इस्तेमाल करते। ये मोहब्बतें कहाँ से मिली? ये अल्लाह ने डाली। सारा जजीरा अरब नफरत और अदावत की आग में भड़क रहा था, मिजाज इतने आवारा और जज्बात इतने मुश्तइल थे कि जरा सी बात पर लड़ाई ठन ठन जाती, सदियों कत्लो गारत करी का सिलसिला जारी रहता। औस और खजरत की दुश्मनी इतनी हो चुकी थी, एक दूसरे को नीस्तो नाबूद करने के अज़म और इरादे करके बैठे हुए थे। जंगे बुआस के नाम पे एक जंग हो चुकी थी, नफरत आग शोले लूट मार ये कुछ हो रहा था, और अल्लाह ने आपको वहां भेज दिया। आपका दिल चूंकि खुद कीने और बुगज से पाक था, तो आप मोहब्बत का पैगाम लेकर गए, आप सुलह और अमन का पैगाम लेकर गए, आप लोगों को अल्लाह से जोड़ रहे थे। इसलिए आपने अपना नाम कभी भी लोगों के दिलों में जोड़ने की कोशिश नहीं की, और थोड़े ही अरसे में दिलों में इनकलाब आ गया, आपस में भी मोहब्बत हो गई। कैसे मुहाजिर और अंसार भाई बन गए, अखावात हो गई, मवाकात मदीना हो गई, ये सब कैसे हुआ कि अल्लाह ने मोहब्बत डाल दी, और मोहब्बतें खरीदी नहीं जा सकती। आज लोगों को ये बात नहीं पता, आज की माँ को भी ये बात नहीं पता, इसीलिए वो दामाद को राडो की घड़ी पहनाती है कि इस दामाद की मोहब्बत ले ले, इसीलिए वो बहू को भारी जोड़े चढ़ाती है कि बहू जो है वो उसकी मोहब्बत करे, बेटी की सास को करे। दोस्तियां मोहब्बतें, आप देखिए कि आज लोग दूसरों की मोहब्बत लेने के लिए क्या कुछ करते हैं। नहीं मिलेगी मोहब्बत, मिलेगी जब अलवदूद के साथ ताल्लुक होगा। दिलों का मालिक वो है, मुसर्रिफ अल कुलूब वो है, मुकल्लिब अल कुलूब वो है, जिसके दिल में, जिसके हाथों में दिल है वो नफरत को मोहब्बत में डालता है। तो अगर मैं और आप भी चाहते हैं ना कि कोई हमसे मोहब्बत करे, तो आप क्या करेंगे, हम क्या करेंगे, अल्लाह से मोहब्बत करेंगे। वो हदीस याद रखिए जो हज़रत जिब्राईल अलैहिस्सलाम के नाते से कई जगह किताबों में आपको मिल जाएगी, कि अल्लाह ताला हज़रत जिब्राईल से फरमाते हैं कि फलां शख्स से मैं मोहब्बत करता हूँ, तुम भी करो। जिब्राईल कहते हैं फिर मैं भी इससे मोहब्बत करता हूँ। फिर आसमानों के फरिश्तों से कहा जाता है, फिर आसमान के फरिश्ते उससे मोहब्बत करने लगते हैं, फिर ज़मीन के फरिश्ते उससे मोहब्बत करने लगते हैं, और उसके बाद फिर इंसानों के दिलों में उसकी मोहब्बत डाल दी जाती है। कभी देखें तो सच्ची मोहब्बत तो दीन से मिलती है ना, दुनिया वालों की मोहब्बतों को देखें। मैंने कई लोगों की ये शेयरिंग सुनी भी है कि दोस्तियाँ पहले भी थी आपस में, सहेलियाँ पहले भी थे, लेकिन हर वक्त उठे ही रहते थे, उसको नाराज ये बात बुरी लग गई, उसमें नहीं बुलाया, अपने घर दावत की उसको बुलाया, मुझे नहीं बुलाया, और जब माशाल्लाह दोनों दोस्तें से दीन पे आ गई तो दोस्तियों के रुख बदल गए, अब नाराजी नहीं होते, अब गीतें नहीं है, अब चुगलियां नहीं है। तो सच्ची दोस्ती मोहब्बत अल्लाह, सच्ची मोहब्बत अल्लाह की दोस्ती से मिलती है। किसी भी इंसान की मोहब्बत अगर आपको नहीं मिली भी ना, उसको पकड़िए ऊपर जाके कि अल्लाह दिल का तार तू छेड़ दे, मैं तुझे खुश करती हूँ तो उसको मुझसे खुश कर दे। चाहते हैं ना कि बच्चे आपसे मोहब्बत करें, तो आप रब से मोहब्बत करिए। شوہروں کی محبت لینی ہے تو رب سے محبت کریں، گھر والوں کی، بھائی بہنوں کی لینی ہے اللہ سے مانگیں، اس کے پاس مین سوئچ ہے، ایک بٹن ہلائے گا دل یوں محبت کریں گے۔ امام بخاری کیا لگتے ہیں آج ہمارے، کیوں اتنی محبت محسوس ہوتی ہے؟ عمر فاروق سے محبت کیوں؟ کیونکہ ولکن اللہ الف بینہم، اللہ نے ان کے دلوں میں محبت ڈال دی اور لڑنے والوں کو ایک کر دیا۔ اس وقت امت مسلمہ کو اگر ہم دیکھیں تو اس محبتوں کی کتنی ضرورت ہے، بھائی بھائی کا خون کا پیاسا ہو گیا، ایک دین والا دوسرے دین والے کا دشمن ہو گیا۔ اللہ سبحانہ تعالیٰ فرماتے ہیں کہ تم ان محبتوں کو اللہ سے مانگو، اور یہ محبتیں کب آئیں گی؟ جب واعتصموا بحبل اللہ جمیعا ہوگا، اللہ کی رسی کو پکڑو گے۔ ولا تفرقوا، آج امت مسلمہ تفرقوں میں بٹی تو محبت بھی کٹ گئی۔ آج محبت کی بنیاد کیا ہے کہ میرے گروہ سے، میری جماعتی بہن، میری فلاں بہن، میری فلاں بہن، فلاں بھائی، یہ چیزیں بھی وحدت کی چیز نہیں ہوتی بلکہ اختلاف ہوتا ہے۔ اللہ تعالیٰ نے ایک جگہ فرمایا کہ ان الذین آمنوا وعملوا الصالحات سیجعل لهم الرحمن ودا، بے شک وہ لوگ جو ایمان لا کر عمل صالح کریں گے تو رحمان ان کے لیے محبت پیدا کر دے گا، سورۃ مریم کی آیتیں۔ تو لہٰذا ضرورت ہے اس بات کی کہ محبتوں کا محور اللہ کی ذات کو بنایا جائے، ناموں اور گروہوں اور اداروں اور استادوں اور شاگردوں کو نہ بنایا جائے، تو اللہ تعالیٰ پھر دے گا۔ انہ عزیز حکیم، بے شک وہ غالب ہے اور حکمت والا ہے۔ کس بات پہ غالب ہے؟ کہ کس کی محبت کس کے دل میں ڈال دے، اور حکیم کتنا ہے کہ جو معاملے کرتا ہے حکمت کے ساتھ کرتا ہے۔ اس کی تفسیر میں ایک بہت ہی خوبصورت بات کسی نے لکھی کہ اللہ تعالیٰ نے حقیقی بھائیوں سے زیادہ الفت ایک دوسرے کے دلوں میں ڈال دی، اور جب سب کی الفتوں کا اجتماعی مرکز اللہ کے نبی کی ذات تھی تو سب محبت کرتے تھے، لیکن جب محبتوں کے محور بدل گئے، اللہ کے نبی سے زیادہ امام اور علماء اور مفتی اور مسلک نام پیارے ہو گئے، تو اللہ نے امت کی دلوں سے محبت نکال دی۔ 100% سچ ہے، محبت تب آئے گی جب سب کا دل ایک جگہ جڑے گا، اور وہ جڑے گا تو قرآن اور سنت کے نام پہ جڑے گا، کسی تیسرے نام پہ نہیں جڑے گا۔ لفظ الف الف الفت بار بار آئے نا، تو لفظ ہی معنی اس کا ہوتا ہے ملانا۔ الفن کہتے ہیں ہزار کو، تھاؤزنڈ، وہ کیسے ہوتا ہے؟ جوڑ جوڑ کے رکھتے ہیں نا، اب 100 ہو گئے ہیں، اب 101 ہو گئے ہیں، اب 190 ہو گئے ہیں، 10 کوئی دے دے نا تو 200 کر لو۔ ہاں، یہ نہیں کہتے 90 چھوڑ دوں تاکہ 100 ہی رہے، ہاں، 99 کا چکر۔ تو وہ اللہ فیؤلف سے جڑتے 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 چیز ملتی ہے۔ تو ملنا، محبت، ہزار، آپ دیکھیں عربی لفظ کتنے خوبصورت ہے نا، آپ سورۃ نور میں یہ پڑھیں گے، بادلوں کے ملنے پہ بھی ہے، بادل یوں ثم یؤلف بینہم، ایک چھوٹی سی بدلی اٹھتی ہے، پھر ادھر سے آتا ہے بادل، پھر سب اکٹھے ہو کے کلاؤڈس بن جاتے ہیں۔ تو محبت بھی اسی طرح ہوتی، کہاں کہاں سے لوگ اٹھ کے آتے ہیں، لیکن ایسے لگتا ہے کہ دل ساتھ دھڑکنے لگتے ہیں، تو یہ اللہ ہی کی ذات ہے جیسا کرتے ہیں۔ یا ایھا النبی حسبک اللہ، اے نبی آپ کو اللہ کافی ہے، دوسروں پہ نظریں نہ رکھیں اور دوسروں کی دشمنی سے ڈریں بھی نہ، کوئی آپ کا بال کا بیکا نہیں کر سکتا جب تک کہ اللہ آپ کا ساتھ نہ، اللہ تعالیٰ آپ کا ساتھ نہ چھوڑے۔ ومن اتبعک من المؤمنین، اور جو آپ کے فرما بردار ہیں مومنوں میں سے، یعنی ان کا بھی اللہ تعالیٰ ہی مالک ہے۔ جس طرح اللہ کے نبی صلی اللہ علیہ وسلم کو اللہ کافی تھا، آج بھی ایمان والوں کو اللہ تعالیٰ کافی ہوگا، سچ کہ جھوٹ؟ آج اگر ہمیں اس بات کا یقین ہو جائے نا، تو ہمارے آدھے سے زیادہ غم دور ہو جائیں۔ یعنی حسبک اللہ ومن اتبعک من المؤمنین، یہاں تھوڑا سا لفظوں کے انداز پہ غور کر لیتے ہیں، یہ کیوں نہیں کہا گیا کہ یا ایھا النبی حسبک اللہ والمؤمنین، یہ نہیں کہا گیا کہ نبی اللہ آپ کو بھی کافی اور مومنوں کو بھی کافی ہے؟ من تبع کا کیوں کہا گیا؟ اللہ کے نبی کی پیروی، یعنی اللہ کی مدد اور اللہ کب کافی ہوتا ہے بندوں کو؟ جب بندے اللہ کے نبی کی پیروی کرتے ہیں، جب دین کے نام پہ بھی اللہ کے نبی کی پیروی کی بجائے بدعت اور نئی نئی چیزیں رواج پا جاتی ہیں، تو اللہ کافی نہیں ہوتا، پھر اللہ ڈال دیتا ہے دوسروں کے ہاتھوں میں۔ مال کے لیے ہے تو بینکوں کے ہاتھوں میں ڈال دے گا، اور اگر عزت کے لیے ہے تو بھی دوسروں کے ہاتھوں میں ڈال دے گا۔ سچی عزت، سچی مدد، سچے فائدے کہاں ملیں گے؟ جب بندہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی سنتوں کے ساتھ رہے گا، اور اس سے ایک اور چیز بھی پتہ چلتی ہے کہ مسلمانوں کا آپس میں حقیقی اور پائیدار اتفاق اللہ کی اطاعت گزاری پر موقوف ہے. جب لوگ اللہ کے اطاعت گزار ہوں گے نا, یہ سب سے پکا اتحاد ہے. کبھی آپ نے نام سنا ہوگا, اخباروں کے ٹکڑے ذہن میں آ جاتے ہیں, خاص طور پہ سیاسی اتحاد, فلاں جماعت کا فلاں جماعت سے الحاق ہو گیا, خوب مل رہے ہیں دونوں فریق آپس میں ملتے ہوئے, لیڈرز ہیں شیک ہینڈ کرتے ہوئے دکھ رہے ہیں, دو چار مہینے گزرتے ہیں وہ دونوں کہتے ہیں, پھر ایک اور خبر آتی ہے وہ فلاں جماعتوں میں پھوٹ پڑ گئی, سیاسی جماعتیں پھوٹ ٹوٹ گئیں, پھوٹ گئیں, لوٹے بن گئے, یہ ہو گئے, جدھر گھما دو کوئی اتحاد پکا نہیں ہے. ہم بھی کسی کو نہیں جوڑ سکتے اپنے ساتھ جب تک کہ اللہ کی اطاعت نہ ہو, اور یہ وحدت تب آئے گی جب واقعی حقیقت میں دل کھلیں گے, تعصب والے گھٹے ہوئے دلوں میں وسعت ہی نہیں. آپ دیکھیں نا, اب ہمارے اس روم میں جگہ ہی نہیں تو ہم اوروں کو کیسے بلائیں, دل روم چھوٹا ہوا نا تو دل چھوٹا ہو گیا, جب روم بڑا ہوتا ہے نا ہم کہتے ہیں تم بھی آ جاؤ آ جاؤ آ جاؤ, جگہ تو خالی خالی کرسیاں پڑی ہیں, بیٹھ جائیں گے لوگ. بالکل اسی طرح جن لوگوں کے دل گھٹ جاتے ہیں نا, اتنا ہی دل ہے, یعنی جتنے آپ کے لوگ ہیں اتنے ہی دل ہیں, اتنا ہی دل ہے, جتنے ممبرس ہیں آپ کے, جتنے گروہ ہیں, جتنے رکن ہیں آپ کے, جتنے آپ کے اسٹوڈنٹس ہیں, کوئی بھی نام لے لیں آپ اس کا, بس آپ نے دل بنائے اتنا, آپ جو بات کریں گے ان کی کریں گے. ہمارے لوگ, ہماری عورتیں, ہمارے بچے, آپ سوچیں گے یہ مسلمانوں کو کہہ رہا ہے, نہیں وہ اپنی جماعت کو کہہ رہا ہے, اپنے فرقے کو کہہ رہا ہے, تو دل تنگ ہوا. اور جس کا دل کھل جائے گا نا وہ اتنی چھوٹی چھوٹی باتوں پہ نہیں پڑتا. تو دل کھلے والوں کو اللہ کی مدد ملتی ہے. اب پھر نبی صلی اللہ علیہ وسلم کو اب یہاں سے بہت ہی پیارے طریقے سے رغبت دلائی, اور یہ آیت 65 اور 67 کو پڑھنے کے لیے آپ کو میتھمیٹکس آنا چاہیے, اس لیے ذرا توجہ رکھیے گا, کہیں ادھر ادھر ہوں گے تو بات تھوڑی سی سمجھ نہیں آئے گی. کہا, یا یوحن نبی یحرض المؤمنین علی القتال, اے نبی رغبت دلائیے مومنوں کو قتال پر, ابھاریے ان کو, شوق دلائیے. اچھا, نبی صلی اللہ علیہ وسلم کو تو کہا قتال پر رغبت دلائیے, ہم کس پر رغبت دلا سکتے ہیں؟ قرآن پر. ہاں, اللہ تعالیٰ کہتا ہے حرض المومنات علی القرآن علی التعلیم. اس وقت ضرورت ہے تعلیم کی, رغبت دلانے کی, قرآن کی. اور یہ صرف چند لوگوں کا ہی کام ہے نا, ہم باقیوں کا تو نہیں ہے نا, ہر ایک کا کام ہے رغبت دلائیے. کیونکہ جب دوسرے کو رغبت دلاتا ہے نا وہ اس کا صدقہ جاریہ بن جاتا ہے. تو اللہ کے نبی صلی اللہ علیہ وسلم رغبت دلایا کرتے تھے, اور ہمت بندھائی گئی, مت ہمت توڑا کریں. کوئی آپ سے کہتا ہے مجھے نہیں آنا, آپ کہتے ہیں ہاں واقعی میرا خیال ہے مجھے بھی نہیں آنا چاہیے. ہاں, رغبت کیا ہوتی ہے, تم کر لو گی. دیکھیے بچہ چل رہا ہوتا ہے نا تو گر پڑتا ہے, تو ماں کیا کرتی ہے, اٹھو اٹھو شابش میرا بچہ, اٹھو اٹھو, کچھ نہیں ہوا کچھ نہیں ہوا. کبھی بھی کسی کو اپنے ساتھ والوں کو دیکھے نا تو کہ اس کے حوصلے کم ہو رہے ہیں, یا اس کو لگ رہا ہے کہ اس کی مجبوری ہے, یا اس کو لگ رہا ہے کہ یہ چیز بہت بڑی مجبوری ہے. اس کو تو لگ رہی ہوتی ہے لیکن اصل میں نہیں ہوتی, یہ یاد رکھیں. جو بندہ اپنے آپ کو مجبور سمجھ رہا ہوتا ہے نا حقیقی مجبور نہیں ہوتا, لیکن حالات سے مقابلہ کر کے اس کا دماغ سٹک ہو چکا ہوتا ہے. تو آپ کیا کریں, حرض المومنین, وہی بات جو کیکڑوں والی آپ کو پہلے سنائی تھی نا, کہ کیکڑوں کی باسکٹ میں سے کوئی باہر نکلنا چاہتا ہے نا تو باقی سارے کیکڑے اس کی ٹانگیں کھینچ لیتے ہیں, تم کہاں چل پڑے. کیونکہ آپ کے بھی کچھ ساتھی گئے ہیں ابھی تک کے نہیں, پچھلے 9 پاروں میں, تو آپ نے روکا ان کو, بچایا, اٹکے رہے, کھڑے رہے, حالات تنگ آتے نا اٹکے رہے, نام نہ نکالے اپنا اس کلاس روم میں سے, اس روڈ سے نکل گئے, جمپ لگا کے نیچے جائیں گے یا دریا میں گر جائیں گے یا کسی اور جگہ جائیں گے, سٹک رہے, نہیں کام ہو رہا, یہ حالات ہیں, یہ نہیں, آج چھٹی ہے, دیر سے, سویر سے, اسائنمنٹ نہیں, کوئی بات نہیں, بس روڈ میں سٹک رہے, مشکلات حالات کی گردش میں کھڑے رہے, جو ہی دیکھیے گا ٹریفک کھلے گا فوراً اب بھاگیں گے اور آگے پہنچیں گے. اللہ کو بھی پتہ بندے کے حالات کا. یا یوحن نبی یحرض المومنین علی القتال, اور رغبت دلائیے مومنوں کو قتال پر, این یکم منکم عشرون صابرون, اگر ہیں تم میں سے 20 صبر کرنے والے, لکھیے آپ 20 کا لفظ لکھ لیں, یغلبوا 200, 200 پر غالب آئیں گے, ایک کے مقابلے میں کتنے ہوئے, عشرون 20 کے مقابلے میں 200, تو ایک کے مقابلے میں کتنے آئے بھائی, لکھتے جائیے اینڈ پہ بات ہوگی. اگلی سچویشن دوسری لائن پہ لکھیے, وَإِن يَكُم مِنكُم مِئَةٌ, اور اگر ہوں تم میں سے 100, یعنی سچے مخلص صحابہ 100 ہوں اللہ کے نبی کے دور کے لوگ, يَغْلِبُ أَلْفٌ مِّنَ الَّذِينَ كَفَرُوا, غالب آ جائیں گے 1000 کافروں پر. क्यों भाई इतने कमजोर क्यों हो गए काफिर? इसलिए कि बिअन्नहुम कौमुल ला यफ़क़हून, ये लोग हैं ही अकल नहीं रखते, फिक है नहीं, समझ नहीं है। अल्लाह ताला ने यहाँ बता दिया कि एक सच्चा मोमिन, एक मुखलिस, अल्लाह से डरने वाला 10 काफिरों पर भारी पड़ता है। एक मुसलमान है उसके मुकाबले में 10 काफिर आ जाए तो वो एक गालिब है, 200 के मुकाबले में 20 आएंगे वही रेशियो। क्यों? कि कुफर जो है ना इंसान की मत मार देता है, गुनाह हमें बिल्कुल नकारा और नखट्टू कर देते हैं। ये 3-4 घंटे कुरान पाक के साथ जहाँ गुजारने के बाद बाकी 19-20 घंटे हमारे क्वालिटी के बन जाते हैं, और जिस दिन ये 2-3-4 घंटे हमारे नहीं चलते पूरे पिछले 18-19 घंटे खराब हो जाते हैं। सच्चा ईमान, सच्चा दीन बंदे के बाकी कामों में भी उसकी मदद करता है।